वन के साथ. फॉर डिटेल्स लॉग ऑन टू buzznext.ca और कॉल 416-800-0900.
COVID-19 की वैक्सीन हमारे जिस्म में एंटीबॉडीज पैदा करती है, इसीलिए तो वैक्सीन के बाद COVID-19 के खिलाफ हमारी कुव्वत मदाफत में इजाफा हो जाता है और फिर वक्त गुजरने के साथ एंटीबॉडीज कम हो जाती हैं. बूस्टर डोज एंटीबॉडीज को बढ़ाती है और हमारे मदाफती निजाम को मजीद मजबूत और महफूज करती है. COVID-19 के शदीद हमले से बचाव का मुअस्सर तरीन जरिया बूस्टर डोज. और हाँ, आप अपनी बूस्टर डोज बुक करवाने के लिए और मजीद मालूमात के लिए canada.ca/covid-vaccine पर राब्ता कीजिए. अ मैसेज फ्रॉम गवर्नमेंट ऑफ कैनेडा.
हमदेद कहना चाहती हूँ, एक गीत की जानिब लेके बढ़ूंगी. और गीत से पहले मैं ये बताना चाहती हूँ कि ऑफ कोर्स इट इज़ नॉट अ जोक. बाज़ औक़ात तन्हाई जो है हमें कहीं से कहीं की तरफ लेके चल जाती है. आप अपने डॉक्टर के मशवरे से विटामिन डी का इस्तेमाल ज़रूर कीजिएगा. ये बाज़ औक़ात हमें डिप्रेशन से और जो उस चीज़ों से निकालता है, अपने डॉक्टर से मशवरा कीजिएगा और सप्लीमेंट्स का इस्तेमाल अपनी ज़िंदगी में बहुत ज़रूर कर लीजिएगा.
और सबसे बेस्ट विटामिन डी धूप है.
आई एग्री माजिद भाई, मगर जितनी धूप में हमें बैठना चाहिए हम उतनी देर नहीं बैठते और बाज़ औक़ात क्लाउडी भी होता है. ऑफ कोर्स बेशुमार लोग, आई पर्सनली नो सम फैमिली, वो लोग पाकिस्तान से यहाँ पे आए और यहाँ आने के बाद आई विश के वो प्रोग्राम सुन रहे हैं और मैं कीपिंग देयर आइडेंटिटी कॉन्फिडेंशियल अगर मैं इस चीज़ को आपके साथ शेयर भी कर सकूँ. तो माजिद भाई, क्या हुआ कि मेरे घर ही वो लोग आए थे और आने के बाद फिर जैसे होता है कि हस्बैंड की जो भी रवायती शुरू की जॉब होती है उस जॉब को बंदोबस्त करते हुए उनको एक बेसमेंट किराए पे लेके दी. बच्चों के साथ उन्होंने बेसमेंट ले ली. बेसमेंट 9 सीढ़ियां डीप थी और अक्सर बेसमेंट्स में जो लाइट बहुत ज्यादा नहीं होती तो खातून ने खाना घर के बीच में ही रहा करती होती थी. मॉर्निंग में बाप बच्चों को स्कूल में छोड़ता था, दोपहर में माँ बच्चों को स्कूल से. तो हालांकि वो एक्सपोज होती होंगी, लाइट को एक्सपोज होती होंगी. एक अरसा तक वो वहां पे रहे और उसके बाद फिर अब खातून को क्या दिक्कत आना शुरू हुई. एक तो ये हुआ कि वो कहते हैं ना, व्हेन द बैड लक स्टार्ट. माशाल्लाह उन्होंने नई गाड़ी भी खरीद ली, सब कुछ कर लिया, मगर लाइट से अवे रहने की वजह से जब वो रोशनी में दोपहर को निकलती थी ना तो उनको अपनी आंखों में चुंधियाती थी उनकी आंखें और उनके दिमाग पे बड़ा प्रेशर पड़ता था. और जैसे हमारी तबीयत है कि हम चीजों को लाइट लेते हैं, शी टुक इट वेरी लाइट. लेटर ऑन नाउ शी इज पेइंग. फिर अल्हम्दुलिल्लाह उन्होंने अपना घर भी ले लिया, उसके बाद उस घर में मूव भी हुए. मगर वो जो एक डेढ़ साल दो साल उन्होंने बेसमेंट में अवे फ्रॉम लाइट गुजारे थे, उसने उस औरत की जिंदगी के ऊपर इतना बुरा असर मुरतब किया कि वो अब लाइट को फेस ही नहीं कर सकती. एंड इट्स अ वेरी सीरियस प्रॉब्लम. मतलब मैं कहूंगी तो शायद कुछ और हो. आई विश इफ आई कुड कीप देयर आइडेंटिटी कॉन्फिडेंशियल, बिकॉज हर इंसान की अपनी एक जिम्मेदारी होती है और वो अपना भरम रखना चाहता है. अगर पॉसिबल हुआ तो मैं आपके साथ जरूर शेयर करूंगी लाइट कितनी इंपॉर्टेंट है हमारी लाइफ में. और अगर हम लाइट से अवे रहते हैं तो इंसान की बॉडी उसी के पे डिपेंड करता है कि हर इंसान की बॉडी में अडेप्टेशन कितनी ज्यादा है. तो मैं एक प्रोग्राम का जिक्र करने जा रही थी. ये स्प्रिंग मैडम मेगा फेस्टिवल के नाम से है, 20 मार्च को. टुडे इज 1 मार्च और इंशाल्लाह आज से 20वें दिन ये प्रोग्राम होगा. इतवार के दिन ये प्रोग्राम होगा. इस प्रोग्राम का नाम ही इन्होंने संडे फंडे का नाम रखा हुआ है, संडे फंडे. और फंडे कह लें या संडे फंडे कह लें, और इसमें आप अपने बच्चों के साथ, आप अपनी फैमिलीज के साथ तशरीफ लाएं. मेगा फेस्टिवल, ये गैलेक्सी ग्रैंड कन्वेंशन सेंटर. गैलेक्सी ग्रैंड कन्वेंशन सेंटर ब्रैम्पटन में है, नॉर्थ ऑफ 407 हाईवेज के बिल्कुल करीब है, राइट ऑन डिक्सी एंड एडवांस बुलेवार्ड का नॉर्थ वेस्ट कॉर्नर बनता है, नॉर्थ ईस्ट कॉर्नर बनता है, जहां इमाम फैसल की मस्जिद है. एग्जैक्टली, जहां इमाम फैसल की मस्जिद है. बेशुमार पार्किंग है, फ्रंट पे भी, बैक पे भी, साइड पे भी. यहां पर बेशुमार स्टॉल्स होंगे और अगर आप अपना स्टॉल लगाना चाहते हैं तो राब्ता कर लीजिएगा स्प्रिंग मेगा फेस्टिवल की रूहे रवां मोहतरमा रूबी अशरफ साहिबा से. नंबर बड़ा आसान है, 9 6 4 7 812 2400. आप अपनी प्रोडक्ट की तशहीर चाहते हैं, आप अपने बिजनेस की तशहीर चाहते हैं, तो दिस इज ان کھلے دنوں میں یہ پہلا پروگرام ہے. ظاہر ہے بے شمار فیسٹیولز ہوں گے آگے جا کے, بڑے بڑے کانسرٹس ہوں گے, مگر یہ جو میلہ ہوتا ہے نا, اس میں عام آدمی ہوتا ہے جس کی ضروریات بھی ہیں اور جو جس کا مائنڈ بڑا اوپن ہے. تو آپ سپرنگ میگا فیسٹیول پہ تشریف لائیں, آپ اپنے بچوں کو ساتھ لے کے آئیں. اسپانسرشپ یا اسٹالس کے لیے آپ محترمہ روبی صاحبہ 6478122400 پہ ان سے رابطہ کر لیجئے گا. 200 ایڈوانس پولی وارڈ پہ ان کا پروگرام ہوگا, آپ ضرور تشریف لائیں. گیت کی طرف, جیسا ہم نے آپ کے ساتھ پرامس کیا تھا, گیت کی طرف لے کے چلوں گی, اس کے بعد میں آپ کو انگلینڈ لے کے چلوں گی. انگلینڈ سے جناب ڈاکٹر سمیع اللہ ملک صاحب ہمارے ساتھ شامل ہوں گے. ہم تھوڑا سا ذکر کریں گے آج ان سے پاکستان میں جو اس وقت کوکنگ ہو رہی ہے. میں اس کو کس تناظر میں پیش کرنا چاہتی ہوں, نو ایفیلیشن ود اینی پارٹی, بٹ بھٹو صاحب, ایدی امین کا ذکر کر لیں, بھٹو کا ذکر کر لیں, یاسر عرفات کا ذکر کر لیں, ان لوگوں نے مسلم امہ کو ایک پلیٹ فارم کھلانے کی کوشش کی تھی. اب اس کا بھی ذکر کر لیں, معمر قذافی کا بھی آپ ذکر کر لیں. آپ کو یاد ہے 76 میں اسلامک سمٹ ہوئی تھی پاکستان میں, آپ شاہ فیصل کا ذکر کر لیں. تو بھٹو صاحب نے وہاں پر جو ایک نظریہ پیش کیا تھا, بلیک گولڈ کا نظریہ پیش کیا تھا, کیونکہ تب تک مشرق وسطی اپنی تیل کی طاقت سے اتنا باخبر نہیں تھا, اور انہوں نے یہ کہا تھا کہ انٹرنیشنل ٹرانزیکشن کے لیے آپ اپنا ایک معیار جو ہے وہ بلیک گولڈ کو بنا لیں, جو کہ تیل کی صورت میں آج دنیا کے کسی خطے میں بھی, آئی ایم ناٹ اگینسٹ اینی کنٹری, مگر دیز آر دا اسٹریٹجک پلاننگز اینڈ دیز آر دا اسٹریٹجیز, کہ آپ دنیا کے کسی خطے میں بھی ٹرانزیکشن ہو رہی ہے, رات کے 12 بجے بھی ہو رہی ہے, مگر امریکن ڈالر کا نام استعمال ہونے کی وجہ سے وہ گارنٹیز جب پہ ہوتی ہیں تو آف کورس امریکہ کو ملینز اینڈ ٹریلینز میں اس کا بینیفٹ ہوتا ہے. اب جب مغرب کو پتا چلا کہ یہ جو مڈل ایسٹ ہے یہ تو جاگنے لگا ہے, الٹیمیٹلی نہ بھٹو صاحب رہے, نہ شاہ فیصل رہا, نہ ایدی امین رہا, نہ معمر قذافی رہا, اور نہ ہی یاسر عرفات رہے, کیونکہ یہ پانچ لوگ مل کے آگے کی طرف بڑھے تھے اس سمٹ کو کروانے کے لیے. آج آپ لیبیا کے معمر قذافی کے بارے میں جو مرضی کہیں, مجھے پتا ہے میرے اپنے مسلمان بھائی بہن بہت کچھ کہتے ہیں, مگر اگر آپ لیبیا کی ہسٹری کو دیکھ لیں, وہاں پر کسی شخص کے اوپر قرضہ نہیں تھا. اسٹوڈنٹس کو جیسے اب اس سسٹم کے بیچ میں جو ویلفیئر سسٹم ہے لیبیا میں exactly وہی سسٹم تھا. اس کے بعد جب تک ایک حکمران بکا ہوا ہے اور وہ آپ کے ساتھ چلتا رہا ہے تو یقیناً آپ کے لیے ہر سہولت اور ہر چیز موجود ہے, مگر جس دن وہ حکمران آپ کو ضرورت نہیں تو اس کو بالکل ہٹا دیا جاتا ہے. آپ رضا شاہ پہلوی کی طرف آ جائیں, جب تک تو نظروں کے بیچ میں رہے, چلتے رہے, اور جب اس کے بعد آپ دیکھیے آخری عمر میں جب وہ نکل جاتے ہیں ایران سے تو 2 گز زمین بھی نہ ملی کوئے یار میں, یہی حالات رہے. آج بھٹو صاحب بھی نہیں, آج ایدی امین جیسے گئے آپ لوگوں کے سامنے ہیں, آج یاسر عرفات جیسے گئے آپ کے سامنے ہیں, معمر قذافی الٹیمیٹلی کون کون سے سکینڈلز آپ کو اور مجھے سننے کو ان کے بارے میں نہیں ملے, مگر آج اگر آپ عراق کی ہسٹری اٹھا کے دیکھیں, میری بات پہ آپ بلیو نہ کریں, آپ گوگل کر کے دیکھیں, عراق کے عراقیوں کا ہی برین اتنی بری طرح سے واش ہو گیا تھا کہ وہ عراق کے جو صدر تھے ان کو اپنا دشمن اینڈ ڈکٹیٹر کنسیڈر کیا کرتے تھے. آئی پرسنلی واچ سم آف دا ویڈیوز آن یوٹیوب جس میں آج وہ 8-8 ٹرانسفر ہوتے ہیں کہ کاش وقت واپس لے جائے, اور ایک شخص تو بلکہ یہ کہتا ہے کہ اس کا مجسمہ تک توڑنے میں میں نے بڑا امپورٹنٹ رول پلے کیا تھا, اور اس کی ویڈیوز کو بڑا ہائی لائٹ بھی کیا گیا تھا. وہ کہتا ہے اٹ واز اے گریو مسٹیک آف مائنڈ. آج میں عراق کو جہاں پہ دیکھتا ہوں اور مجھے لگتا ہے کہ اس غداری کے بیچ میں میں نے سب سے امپورٹنٹ رول پلے کیا تھا. پاکستان میں عمران خان نے سٹینڈ پہلا لیا. آئی ایم ناٹ اگینسٹ ٹو ورڈز اور اگینسٹ عمران خان, میرے لیے پاکستان سب سے امپورٹنٹ ہے. یعنی جب افغانستان کی صورتحال کے بعد جب امریکہ نے اڈے مانگے, اس نے اڈے نہیں پرووائڈ کیے, تھوڑی ہٹ دھرمی کا مظاہرہ کیا, اٹ واز ڈس لائکڈ, اٹ واز دے ڈونٹ وانٹ لسن ٹو می, دے وانٹ دے سے ویس وی آر ہیئرنگ یو, پھر फिर उसके बाद आज पाकिस्तान के ऊपर प्रेशर है कि पाकिस्तान रशिया और अमेरिका में से हैज टू पिक वन. इट्स अ न्यूज, यू कैन सी इट. हुआ क्या कि ऑपोजिशंस को जब ये है कि यस हमें जगह मिल सकती है और हमें शायद इसके नतीजे में सीट मिल जाएगी, दे आर रेडी टू कॉम्प्रोमाइज इन एवरी वे शेप एंड मैनर. आज आप और बेशुमार लोग कहते हैं जी डॉक्टर आफिया सिद्दीकी को रहा करो. पकड़वाया किसने था? ठीक, तीन और लोगों की मिसालें हैं इसके बीच में. यानी हम अपनी जरूरियात के लिए हम किसी को भी पकड़वा सकते हैं. यस, आज अगर वो स्टैंड लेते हैं इमरान खान, तो दे डोंट वॉन्ट हिम बी देयर, ही विल बी रिमूव्ड इन एनी वे शेप और मैनर. लेट्स सी ऊंट किस करवट बैठता है. यकीनन इसके बारे में हमारे साथ होंगे जनाब डॉक्टर समीउल्लाह वाले. आई वॉन्टेड टू ब्रिंग सम जर्नल विद मी टूडे, बट इट वॉज वेरी लेट जब मैं इस न्यूज को कवर करना चाहा. पाकिस्तान की आर्मी जो है ऑफकोर्स एक ऑर्गेनाइज इदारा है, बट आई डोंट नो वॉट प्रेशर्स दे आर गोइंग थ्रू. लेट्स सी क्या होता है. एक गीत की तरफ हम लेके चलते हैं. गीत कौन सा?
मेदी हसन साहब का एक गीत था, रफ्ता रफ्ता वो मेरे
हस्ती का सामा हो गए, पहले जा फिर जाने जा, फिर जाने जाना हो गए.
मगर इसको मोहम्मद अली ने किस तरीके से गाया है वो देखते हैं.
रफ्ता रफ्ता वो मेरे हस्ती का सामा हो गए, रफ्ता वो मेरे हस्ती का सामा हो गए. पहले जा फिर जाने जा, फिर जाने जाना हो गए. रफ्ता रफ्ता वो मेरे हस्ती का सामा हो गए. दिन बढ़ती गई किस हुस्न की रानिया, दिन बदन बढ़ती गई किस हुस्न की रानिया. पहले गुल फिर गुल बदन फिर गुल बदामा हो गए. रफ्ता रफ्ता वो मेरी हस्ती का सामा हो गई. तो नजदीक से नजदीक तर आते गए, आप तो नजदीक से नजदीक तर आते गए. पहले दिल रुबा फिर दिल के मेहमान हो गए. रफ्ता रफ्ता वो मेरे हस्ती का सामा हो गए. प्यार जब हद से बढ़ा सारे तकल्लुफ मिट गए, प्यार जब हद से बढ़ा सारे तकल्लुफ मिट गए आपसे फिर तू हुए फिर तू का पुनवा हो गए रफ्ता रफ्ता हो मेरे हस्ती का सामा हो गए पहले जाने जाना हो गए रफ्ता रफ्ता हो मेरी हस्ती का सामा हो गए हस्ती का सामा हो गए हस्ती का सामा हो गए।
डॉक्टर मजीब काजी आपके फैमिली डेंटिस्ट, दांत निकलवाने हैं, लगवाने हैं, क्राउन्स हैं, ब्रिजेस हैं, इवन अगर इम्प्लांट्स या ब्रेसेस लगवाना चाहते हैं तो ब्रैम्पटन में हैंसन और क्वींस के इंटरसेक्शन पे और अब सिग्मा डेंटल क्लिनिक विलियम्स पार्कवे एंड क्राइस्टर के इंटरसेक्शन पे बेहतरीन डेंटिस्ट तमाम इंश्योरेंस प्लान को एक्सेप्ट करते हैं। अपॉइंटमेंट बनाइएगा, साजो आवाज का हवाला देके डिस्काउंट हासिल कीजिएगा। डॉक्टर मजीब काजी आपके फैमिली डेंटिस्ट 9054578661।
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगी आसान। 11 साल से ज्यादा तजर्बा और एक भरोसामंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659, 6479235659। लाइसेंस नंबर 10530।
तुम घर क्यों नहीं खरीदते?
मेरे लिए आज की मार्केट में घर खरीदना मुश्किल ही नहीं बल्कि नामुमकिन है।
मैं भी ऐसे ही सोचता था, मगर रॉयल कैनेडियन रियल्टी के जस्टिन जेम्स ने सब कुछ आसान और मुमकिन बना दिया और देखो आज मेरा घर है।
जस्टिन जेम्स को कैसे कॉन्टेक्ट करूं?
रॉयल कैनेडियन रियल्टी के जस्टिन जेम्स 6476886931, 6476886931।
Spirit McKay Menswear. Three elements that represent the brand, fit, quality and value. Only South Asian owned men's custom suiting and shirting company in Canada. Fully vertical operation, direct from factory to customer. Quality compared to Harry Rosen, Burberry and Hugo Boss. 100% Italian wolf suit starting from $2.99. 100% Egyptian cotton shirt starting from $29.99. Chinos, Mariano, wolf sweaters, denim jeans, corduroy shirts, trousers and more. Visit today, 1535 Merseyside Drive, Unit 19. 20 Mississauga. Call 905-670-3388.
चाहती हूँ मैं आपको, बल्कि बताना चाह रही थी कि पाकिस्तान का आपको पता ही होगा कि ऑस्ट्रेलिया की टीम पाकिस्तान पहुंच चुकी है और फ्राइडे से ये मैचेस जारी होंगे और सोशल मीडिया के ऊपर एक थ्रेट मिली है पाकिस्तान ऑस्ट्रेलिया के एक प्लेयर को। स्टीव स्मिथ कहते हैं कि पाकिस्तान में बहुत से लोग हमारे साथ मिलकर काम कर रहे हैं, हमें अपनी सिक्योरिटी पर भरोसा है और हम पाकिस्तान में खुद को इंतहाई महफूज तसव्वुर करते हैं। उन्होंने कहा कि पाकिस्तान वापस आना और यहाँ क्रिकेट खेलना ज़बरदस्त है, हम में से बहुत से खिलाड़ियों के यहाँ आने का ये पहला मौका है और हम लोग पुरजोश हैं। 2009 में लाहौर में श्रीलंका की क्रिकेट टीम, आपको याद है, लिबर्टी में ही उनके ऊपर अटैक किया गया था, उसके बाद तारीख दौर शुरू हुआ था और पाकिस्तान में ज़ाहिर इंटरनेशनल टीम्स का आना जो था वो नामुमकिन महाल और नामुमकिन होकर रह गया था। ऑस्ट्रेलिया का जो ये दौरा है, पहला मैच फ्राइडे को होगा, पहला टेस्ट ट्रैवल पिंडी में 4 से 8 मार्च तक होगा, 6 से 16 मार्च तक दूसरा टेस्ट कराची में होगा, 21 से 25 तक तीसरा टेस्ट लाहौर में होगा, 29 मार्च पहला वन डे जो है रावलपिंडी में होगा, 31 मार्च दूसरा वन डे भी रावलपिंडी में होगा और 2 अप्रैल को तीसरा वन डे भी रावलपिंडी में होगा, 5 अप्रैल को 2020 भी रावलपिंडी में ही खेला जाएगा। दैट्स इट। और पाकिस्तान की सिक्योरिटी ज़राए के मुताबिक, ये जो थ्रेट मिली है पाकिस्तान सिक्योरिटी ज़राए के मुताबिक, ये धमकी आमेज प्रोग्राम जो ऑस्ट्रेलिया की क्रिकेट टीम को दिए हैं इंडिया की रियासत गुजरात से किए गए हैं पाकिस्तान की सिक्योरिटी ज़राए की जानिब से। इस शख्स का नाम پیشہ، ای میل ایڈریس اور فون نمبرز کو بھی شیئر کیا گیا ہے۔ پاکستان کی سیکیورٹی ذرائع کا دعویٰ ہے کہ اس پیغام کا مقصد پاکستان میں انٹرنیشنل کرکٹ کو روکنا، تاکہ 24 سال کے طویل عرصے کے بعد پاکستان آنے والی آسٹریلوی کرکٹ ٹیم خوفزدہ ہو کر واپس چلی جائے۔ آپ کو یاد ہوگا نیوزی لینڈ کی ٹیم بھی واپس چلی گئی تھی۔ نیوزی لینڈ کا دورہ اگر آپ یاد کریں تو اب یہ جو آسٹریلیا کا کرکٹ کا پلیئر ہے اس کو بھی اسی طرح کے پیغامات ملے۔ آج پوری کی پوری جو اردو سوشل میڈیا، پوری کی پوری جو انٹرنیشنل نیوز سائٹس ہیں ان کے اوپر آپ کو یہ نیوز دیکھنے کو ملے گی۔ ماحولیات کے لحاظ سے بھی ہم بات کریں گے، اور یقیناً اس کے بعد ہم یوکرین اور رشیا کی طرف بھی بڑھیں گے۔ آج ہم آپ کے ساتھ 6:15 تک ہوں گے۔ یہی وہ مہینہ ہے جس میں ٹائم تبدیل ہوتا ہے۔ ٹائم اپریل میں نہیں تبدیل ہوا کرتا ماجد بھائی؟
نہیں، مارچ میں ہوتا ہے، اور مارچ کے مڈل آف مارچ میں،
مڈل آف دا مارچ میں جب ٹائم تبدیل ہوگا تو تب ہم 7:30 تک ہوں گے۔ جب تک وقت تبدیل نہیں ہوتا، ایک گھنٹہ ہم نے پیچھے کی طرف جانا ہے، جب تک ٹائم تبدیل نہیں ہوتا تب تک ہم آپ کے ساتھ 6:15 تک ہوں گے، اور بائی دا مڈل آف دا منتھ انشاءاللہ پھر ہم 7:30 تک آپ کے ساتھ رہیں گے۔ اس وقت میں آپ کو انگلینڈ لیے چلتی ہوں۔ انگلینڈ سے میرے ساتھ ہیں جناب ڈاکٹر سمیع اللہ ملک صاحب۔ بہت شکریہ ہمارے ان تمام اسپانسرس جن کے توسط سے ان اہم شخصیات کے تجزیات ہم آپ کے ساتھ شیئر کرتے ہیں۔ ہم ذکر کرنا چاہتے ہیں نان اینڈ کباب، میٹ لورز کے لیے بہت امپورٹنٹ پیغام۔ ان کا جو میٹ لورز کا پلیٹر ہے، دیٹ از فینومینل۔ آپ دیکھیے، میں تو اس کو دیکھتی بھی ہوں تو میرے منہ میں پانی آ جاتا ہے، توبہ کتنی ندیدی ہے، استغفار استغفار۔ مگر بھائی کھانا اتنا مزے کا۔ اچھا، مزے کی بات یہ ہے کہ میں نے خود کل چکن بریسٹ بنایا، مزہ نہیں آیا مجھے کھا کے، کیونکہ ڈرائی ہو گیا تھا، چکن بریسٹ ڈرائی ہو جاتا ہے۔ یہ جو چاہے وہ آپ ان کے اسکیورز کھا لیں، چاہے آپ ان کے کوفتہ کباب جن کو ہم سیخ کباب کہا کرتے ہیں، جوسی، سافٹ، اندر تک سافٹ ہیں، ویل میرینیٹڈ ہیں، اینڈ ویری ٹیسٹی۔ میں شاذیہ جی،
شکر ہے یہ رمضان کا مہینہ نہیں ہے اور لوگوں کا روزہ نہیں ہے، مگر جس طریقے سے آپ ڈسکرائب کر رہی ہیں نا،
خدا
بہت سارے لوگوں کے روزے ٹوٹ جاتے ہیں۔
اچھا، میں نے کیا کھایا جب میں نے یہ لیا نا، تو میں نے کیا کھایا، میں نے کھائی تھی سیلڈ، بہت ہی مزے کی سیلڈ تھی، ساتھ میں چکن کے یہ اسکیورز اس میں میں نے ڈلوائے تھے، اور محمد علی نے پورا کا پورا یہ لیا تھا، پھر ہم باقی پیک کرا کے گھر لے آئے تھے۔ اچھا، اس کے ساتھ نا ایک پیزا ٹائپ کی بریڈ بھی ہمیں دی گئی تھی۔ اٹس سو ڈیلیشیس کہ میں آپ کو بتا بھی نہیں سکتی۔ نان اینڈ کباب، دو لوکیشن ان کی اسکاربرو میں، جائیے تو پلیز پروگرام ساز آواز کا حوالہ ضرور دیجیے گا۔ نان اینڈ کباب کے نام،
جس طریقے سے نان کو ڈسکرائب کیا ہے تو لوگ سوچ رہے ہوں گے یا کبابوں کو چھوڑو، صرف نان ہی کھا۔
نو 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 نو، بھائی دیکھیے، اگر آپ نے میٹ کی دیکھنی ہے، مجھے پتا ہے، مطلب اپنے آپ کو تو بندہ بڑا 30 مار خان کہا کرتا ہے، مگر اگر گوشت کی ریسیپیز ہیں نا، تو چاہے وہ ٹرکش ہیں، عربز ہیں، جارڈینینس ہیں، افغان ہیں، دم پخت بکرے جیسے تیار کرتے ہیں، نو بڈی کین پریپیئر دیٹ۔ تو آپ سے ریکویسٹ ہے کہ ضرور تشریف لے کے جائیں نان اینڈ کباب، افغان اسٹریٹ فوڈس کے لیے نان اینڈ کباب، ویری ڈیلیشیس فوڈ، انہوں نے ہمیں تعاون دیا ہے۔ اور میرے ساتھ ہیں جناب ڈاکٹر سمیع اللہ ملک صاحب، ان سے میں بات چیت کراتی ہوں۔ ڈاکٹر صاحب السلام علیکم، کیسے ہیں آپ؟
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ یہ آپ نے کیا کر دیا، ظلم کیا آپ نے مجھے، لانے سے پہلے آپ مجھے پہلے نان کباب دکھا رہی ہیں، کبھی کچھ دکھا رہی ہیں آپ۔
شکر کریں آپ کا روزہ نہیں ہے۔
روزہ تو نہیں ہے، لیکن روزہ جیسا ہی منظر چل رہا ہے میرے
سر۔ پہلے تو آپ یہ بتائیں، انٹرنیشنل حالات کی تو ہم بات آپ سے کریں گے ہی کریں گے، پہلے تو آپ یہ بتائیں کہ آپ نے اتنا ویٹ کیسے لوز کیا؟
یقیناً اگر آپ ایسے اشتہار چلاتی رہتی تو کبھی کم نہ ہوتا۔
آپ کو میں ایک بات بتاؤں، یہ جو ہم الا بلا جو ہم کھاتے ہیں نا، چپس کھا لیے، ٹوٹی ٹوٹی فوڈ کھاتے ہیں، وہ ہمارا زیادہ بیڑا غرق کرتی ہے۔ اگر ہم پراپر فوڈ کھائیں، پروٹینز کا استعمال کریں، تو آپ وہ جو ایک ٹیمپٹیشن ہوتی ہے نا، یہ منہ میں ڈال لو، یہ منہ میں ڈال لو، یہ منہ میں ڈال لو، دلی نہیں کرتا۔
نہیں، آج آپ نے بڑا اچھا مجھے ڈسکرائب کر دیا۔ آپ نے مجھے پہلے فرما چکی ہے کہ آپ پہلے پورے صوفے میں آتے نہیں تھے، اب آپ سوفے آدھے سوفے کے ساتھ.
اچھا میں نے اس وقت انہوں نے کیمرہ غلط رکھا ہوا.
اس سے پہلے کہ آگے بڑھے سمیع اللہ صاحب, السلام علیکم و رحمۃ اللہ
وبرکاتہ. ماجد بھائی آج اچھا ہوا آپ ان کے ساتھ ہیں, لیکن میری جو گھر بنی ہے پہلے اس سے پہلے میں آپ کو بتا نہیں سکتا.
اچھا ماجد بھائی ہم ان کے ساتھ نا ہارڈ ٹاک وتھ سمیع اللہ ملک کرتے ہیں, تو ظاہر ہے پروگرام جب میں کیا کرتی ہوتی ہوں تو سمیع اللہ بھائی کا جو اتنا بڑا صوفہ ہے نا, صوفے بھی آپ کو ادھر بڑے بڑے رکھے ہوئے ہیں لوگوں نے, پورے صوفے پہ پورے آتے تھے. مجھے صوفہ پیچھے سے نظر نہیں آتا تھا, صرف اس کی باہیاں نظر آتی تھیں, یعنی ہینڈ ریسٹ جو تھے نا وہ نظر آیا کرتے تھے. آئی واز سرپرائز ٹو ڈے جب آج پروگرام کیا تو پیچھے پورا صوفہ نظر آ رہا ہے.
اسٹول بیٹھے ہوں گے وہ.
نہیں یعنی وہ جو پورا صوفہ گھیر کے بیٹھا کرتے تھے نا, اور وہ پورا کا پورا اب مطلب سائڈ پہ صوفہ نظر آ رہا ہے. سمیع بھائی نے تو میرا خیال ہے کوئی 50-60 pound ویٹ.
ویسے سمیع بھائی you're looking very good. ماشاءاللہ.
آپ کی یہ تحسین میرے لیے دعا سے کم نہیں ہے.
بٹ مطلب آپ نے بڑی خوبصورت باتیں کرنے میں, آپ سارے لکھنے والے جو ہیں بڑے ماہر ہیں اٹینشن ہمارے جیسوں کی ڈائیورٹ کرنے میں, مگر ہم نے آپ سے کہا تھا کہ ہم سے وہ گن شیئر کر لیں جس کی وجہ سے آپ نے اتنا ویٹ لوز کیا ہے, تو آپ نے اس کا ذکر ہی نہیں کیا, آپ نے بات کو بار بار سے گھما کے بائی پاس سے ہی اگلے شہر کی طرف کر دیا.
نہیں نہیں آپ کو بتائیں گے, آپ کو ایسی باتیں پوری باتیں بتائیں, جب پوچھیں گی تو پورا بتائیں گے آپ کو انشاءاللہ جو کچھ.
مگر سب سے پہلی کنڈیشن یہ ہے,
کر رہا ہوں بتاؤں گا آپ کو,
سب سے پہلی کنڈیشن سمیع اللہ بھائی یہ ہے کہ آپ چلتے پھرتے ادھر سے ادھر سے چیزیں نہ کھایا کریں.
چھوڑ دی انہوں نے.
نہیں آپ کے لیے کہہ رہا ہوں میں.
میں کچھ بھی نہیں کھاتی اللہ کی قسم. آئی ڈونٹ, میں تو چائے بھی آج میرا خیال ہے پتہ نہیں کتنے عرصے کے بعد یہ والی چائے پی آئی, ڈرنک گرین ٹی. آج میرا خیال ہے میں نے 3 ہفتے کے بعد یہ کالی چائے پی.
مگر مٹھائی آپ سے نہیں آتی.
نو آئی ٹوٹلی لیفٹ مٹھائی. I said goodbye to mithai. 100% goodbye. Hoti hai temptation, but I just said goodbye to mithai. Because of course, اس ایج کے بیچ میں ویٹ جو ہے اوور ویٹ ہونا. اچھا سمیع اللہ ملک ہوئے, اپنی شازیہ ہوئی, تو آپ 100 پوچھ لیں کہ آپ کیسے کیا طریقے. مجال نہیں یہ لوگ ہوا دے دیں گے کیسے. شازیہ نے ویٹ لوز کیا. نہیں باجی کپڑے نال تانو لگدا ہے, اور آئی نو شی لاسٹ ویٹ بٹ شی ول نیور شیئر دا ریمیڈی.
نہیں میں ابھی آپ کو بتا, میں نے تو آپ کو بھیج بھی دیا ہے میں کیا استعمال کر رہا ہوں, آپ کیوں مجھے بدنام کر رہے ہیں.
سر پاکستان کی طرف آپ کو لے کے چلتی ہوں. انٹرنیشنل بات تو ہم چیز جو بات چیت جو ہم کریں گے سو کریں گے, مگر پاکستان کی جانب آپ کو لے کے بڑھنا چاہتی ہوں. میرا دل تھا کہ آج پاکستان آرمی کی کوئی ریٹائرڈ جنرل اگر ہمارے ساتھ ہوتے تو کتنا اچھا تھا, بٹ جب تک میرے پاس اس نیوز کو ڈسکس کرنے کا ذکر ہوا تب تک اٹ واز ویری لیٹ, اراؤنڈ 1:30 ان پاکستان. تحریک عدم اس اعتماد کے بارے میں جب میں نے پڑھا اور اس کے بعد مجھے پتہ چلا کہ پرائم منسٹر آف پاکستان جناب عمران خان صاحب اس وقت لاہور میں موجود ہیں, مسلم لیگ کاف کے جو لوگ ہیں الہی ریزیڈنس ہے اس کی طرف ان کا رخ, اور ان کو منانے کی اور ان کو پوزیشنز دینے کی بات ہو رہی ہے, اور انہوں نے اوپنلی مطلب پہلے سے جو شنید ہے وہ یہی ہے کہ انہوں نے کہا کہ وزیر اعلیٰ پنجاب ان کو بنا دیا جائے. تو میں اس وقت بھی گورنمنٹ کے ساتھ, دس از ویری انفارچونیٹ, آج تیسری طاقت کا انٹرنیشنل میڈیا نے ذکر کیا, اور تیسری طاقت کا جب ذکر کیا جاتا ہے تو حکومت وقت, اپوزیشن, اور تیسری طاقت کا جب ذکر کیا جاتا ہے تو وہاں اس کا مقصد ہوتا ہے اسٹیبلشمنٹ, یا لبیڑ دیا جاتا ہے ہماری آرمی کو بیچ میں. ہوتی ہوگی, ڈیفینیٹلی ہوتی ہوگی, مگر عام عوام کا کیا اس میں رول ہے. اسماعیل چندریگر کے بارے میں ذکر کرتے ہیں کہ جناب وہ جو سہروردی صاحب جو تھے انہوں نے چندریگر صاحب کو, اسماعیل چندریگر کو پاکستان کا وزیر اعظم بنایا تھا, اینڈ ہی واز دا فرسٹ ون جن کے اگینسٹ 1957 میں آئی بلیو سو تحریک عدم اعتماد پیش کی گئی تھی. اس وقت بھی اپوزیشن کے پاس 162 سیٹس ہیں, گورنمنٹ کے پاس 178 سیٹس ہیں. تحریک عدم اعتماد کی اپلیکیشن دائر کرنے کے لیے 20% لوگوں کا سگنیچرز یا دستخط ہونے چاہیے, اور 172 نشستیں اگر ان کے پاس ہوں گی تو تحریک عدم اعتماد کو وجود میں لایا جائے گا. اس پورے کے پورے تناظر میں جو چیز مجھے نظر آ رہی ہے کہ جو پاکستان کی صورتحال ہے, بھٹو صاحب نے, میں نے ابل کے پروگرام میں پورا سیگمنٹ پہ اس کو ڈسکس کیا تھا کہ بھٹو صاحب کے ساتھ کیا ہوا, معمر قذافی کے ساتھ کیا ہوا, سب کو استعمال کیا, شاہ فیصل کے ساتھ کیا ہوا, ایدی امین کے ساتھ کیا ہوا, یاسر عرفات کے ساتھ کیا ہوا. یعنی اس کی بیوی آج تک روتی ہے کہ اس کو پوائزن دیا گیا تھا, کوئی اس کے بارے میں بات بھی نہیں کرتا, حالانکہ یہ انگلینڈ کی کورٹ میں مقدمہ بھی ہے. مگر بھٹو صاحب نے اور شاہ فیصل نے بلیک گولڈ کی بات کی تھی. اگر معمر قذافی کا بات کیا جائے, جو کچھ بھی لوگ اس کے بارے میں جانتے ہیں, معمر قذافی نے اپنی قوم پہ کسی کے اوپر قرضہ نہیں تھا, کچھ بھی نہیں تھا. یعنی گراؤنڈ فیکٹس پر ٹوٹلی ڈفرنٹ فرام واٹ ایور واز پریزنٹڈ آن دی سوشل میڈیا اینڈ ادر پلیٹ فارمز. مگر آج ان تمام کو, پانچوں کا جب میں خاص طور پہ ذکر کرتی ہوں, جس طرح سے نکلوایا گیا, وہ آپ کے نوٹس میں بھی ہے, میرے بھی نوٹس میں ہے, اور پاکستان میں بھی جب جب جس جس نے دوسروں کے کہا مانا وہ حکومت میں رہا, مگر جہاں اس نے تھوڑی سی آنکھ دکھائی اور اکڑ کی, یا تو اس کا جہاز اڑا دیا گیا یا اس کو پھانسی لگوا دیا گیا. اور کوئی انہوں نے باہر والوں نے آ کے نہیں کیا, اپنے ہی بندوں کو ہائر کرنے. آج آپ اور میں سارے کے سارے عافیہ صدیقی کے لیے روتے ہیں, وہ ایک کانسی تھا, اس کے بارے میں اپنوں نے اپنی سیٹوں کو بچانے کے لیے ان تمام کو اریسٹ بھی کروایا. ٹھیک, عمران خان نے پہلی غلطی کی کہ امریکہ کو اڈے نہیں دیے. دوسری غلطی کی, آپ نے بڑا کنڈیم کیا کہ رشیا نہیں جانا چاہیے تھا. بھائی کیوں نہیں جانا چاہیے تھا, ایک معاملہ پہلے سے طے ہے. آپ نے خام کا ہماری ملاقات ہونا ڈفرنٹ گراؤنڈ ہے. آج انڈیا کو آپ دیکھ لیں, آج پاکستان پہ تو پریشر آ گیا کہ جی ہاں, ایدھر یو اسٹینڈ ود رشیا اور ود امریکہ, آپ نیوٹرل نہیں رہ سکتے. انڈیا پہ ابھی تک پریشر نہیں آیا, اور انڈیا نے اتنا ڈپلومیٹک وے میں اس چیز کو کور کیا ہے, اور اس کا میڈیا پورا کا پورا انڈیا کے ساتھ کھڑا ہے, کیونکہ وہ یہی کہتے ہیں کہ نریندر مودی صاحب کی وجہ سے ہی تو یہ یوکرین کی ٹاکس ہوئی ہیں. کیونکہ وہ کہتے ہیں بیٹھ کے بات کرو, بیٹھ کے بات کرو, بیٹھ کے بات کرو. بڑا کمال کا موقف ہے, مگر پاکستان کی بدقسمتی یہ ہے کہ ہمارے اپنے جرنلسٹ جو ہیں وہ جی رشیا کیوں چلے گئے. بھائی ہمارے تعلقات, ہم نے اپنے سفارتی تعلقات کو بہتر رکھنا ہے, نہ کہ دنیا کی پالیٹکس کے بیچ میں. کھانے پینے کو آپ کو بس پیسہ نہیں ہے, پلے نہیں تیلا, اور کر دی میلا میلا. اب سر آپ فرمائیں.
اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. مکر مکر اللہ واللہ خیر الماکرین. صدق اللہ العلی العظیم. رب اشرح لی صدری یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. ربنا تقبل منا انک انت السمیع العلیم. آمین یا رب العالمین. لاکھوں کروڑوں حمد و ثنا اور درود خاتم النبی صلی اللہ علیہ وسلم کی ذات گرامی کے بعد, میں آپ سے گزارش یہ ہے کہ میں فوراً ہی آپ کے انٹرویو کے جواب میں اس میں حاضر ہو جاتا ہوں. جس طرح آپ نے, میں تو ایک عرصے سے روس کے دورے کے بارے میں بڑا متمنی تھا, اور اس کے بعد لکھا بھی میں نے, بہت پروگرام بھی کیے کہ ہمیں روس کے ساتھ بڑے بہتر مراسم بنانے چاہیے. اور میرا خیال ہے کہ سب سے مضبوط پروگرام جو میرے ہوئے غیر ملکی چینلس کے اوپر, بین الاقوامی چینلس کے اوپر, وہ یہی تھے کہ امریکہ کو قطعی طور پہ اڈے نہیں دینے چاہیے. اور اس کے ساتھ یہ بھی ہمیں کہہ دیا گیا تھا کہ اس کا جو ہے رد عمل کیا ہوگا. اس کا رد عمل میں فیٹیکس تھا, اس کا بھی ذکر کیا تھا میں نے, اور جو مالیاتی ادارے تھے آئی ایم ایف, ان سب کا میں نے ذکر کیا تھا, جو کہ اب ہمارے ساتھ ہو بھی رہا ہے اور ہوگا بھی. اور یہ بھی ساتھ اشارے کیے گئے تھے کہ اس کے لیے یعنی جان لے لینا بھی کوئی بڑی بات نہیں ہے. اور جس طرح آپ نے سارا ذکر کر دیا کہ جہاز تباہ کر دیے جاتے ہیں, اور میں نے قذافی کا سب آپ نے پورا جو جتنے بھی آپ نے ذکر کیا سارا درست کیا. اور واقعی یہ اسی پاداش میں ہوتے ہیں کہ آپ جب کسی بڑوں کی, جو بڑے جو ظالم گرگے ہیں, ان کی جب آپ بات نہیں مانتے. لیکن بات یہ ہے بہن, اس ساتھ ساتھ میں آپ کو یہ بھی بتا دوں کہ جس ملک میں جمہوریت کا راگ لاپا جاتا ہے, اور جمہوریت کے لحاظ سے پھر اس جو رہنما ہوتا ہے اس سے میجورٹی لینا ضروری ہوتی ہے اس کی, یعنی وقت حکومت رہنے کی. اور اگر وہ اپنی اکثریت کھو دیتا ہے تو اسے نو کانفیڈنس کا ووٹ کہتے ہیں. مطلب اس کے لیے ہر آئین میں, ہر کانسٹیٹیوشن میں اس بات کی اجازت دے رکھی ہے, چاہے وہاں پہ پارلیمنٹری نظام ہو, پریزیڈنشل نظام ہو, وہاں پہ نو کانفیڈنس کا جو ہے ایک لائقہ ضرور موجود رہتا ہے. اس طرح ہمارے پاکستان کا جو آئین ہے اس کا آرٹیکل 95 میں بھی وزیر اعظم کے خلاف تحریک اعتماد جو ہے اس کا بھی ایک طریقہ کار پیش کر دیا گیا, جس کو آپ نے بتا دیا ہے. اور آپ نے بتا دیا ہے کہ 172 کے قریب جو ہے وہ مطلب سیٹیں چاہیے ان کو کرنے کے لیے, جو کہ اب آپ یہ دیکھیے اگر حکومت کے, اگر اپوزیشن کے پاس اکثریت ہوتی تو اپوزیشن نہ ہوتی, حکومت میں ہوتی. لیکن اس وقت یہ کہ پی ٹی آئی کے پاس جو ہے 155 سیٹیں ہیں, और सर वो 178 सीटें अपने थादी मिसाल लेके बैठी हुई है, इसमें एमकेएम भी शामिल है, बाप भी शामिल है, मुस्लिम लीग काफ भी शामिल है, जीडीए भी इसमें है, और एक जो है छिदा टल्ली जो है वो भी इसमें मौजूद है। इस तरह उसके पास 178 सीटें हैं, और इसके मुकाबले में जो मुस्लिम लीग नून है फिर समेत जो अपोजिशन है उनके पास 162 है, वो भी तीन चार जमातों का एक इत्तेहाद है, उसमें मुस्लिम लीग नवाज शरीफ ग्रुप है, उसमें पीपल्स पार्टी है, उसमें एमएमए है, उसमें बीएनपी की चार सीटें हैं, एएनपी की एक सीट है, इस तरह दो आजाद मेंबर भी उनके साथ हैं, इस तरह उनके पास 162 है। और अगर ये अपने इतमान पास करना चाहते हैं जैसे आपने कह दिया, तो वो जब 20 सरकार जब पेश करते हैं तो 3 दिन से पहले नहीं और 7 दिन के बाद जो नहीं पेश किया जा सकता, उसके दौरान ही जो इजलास बुलाया जाता है, स्पीकर इजलास बुलाता है, उसके बाद फिर वो वोटिंग की जाती है। इससे पहले भी ये हमारी अपोजिशन जो है नो कॉन्फिडेंस वोट पास देने पेश कर चुकी है, मतलब लेकिन उस पर वो इमरान खान जो है वो जीत गए, वो 178 वोट लेके मतलब सुरखरू हो गए थे, अब दोबारा ये कोशिश हो रही है। और अगर पार्टी पोजिशन देखी जाए तो इस साल से अपोजिशन को सिर्फ 10 सीटों की जरूरत है, जवाहर इस्लामी के पास भी एक सीट है जिसका मैंने जिक्र, लेकिन जवाहर इस्लामी ने अभी तक किसी के साथ जो है रब्ता नहीं किया और उन्होंने इसी के साथ हामी नहीं भरी, ना वो हुकूमत के हक में है ना अपोजिशन के हक में है। आज इसका आपने तस्करा फरमाया है कि इमरान खान साहब लाहौर में बैठे हुए हैं और लाहौर में वो इस तरह आए हैं कि कल उन्होंने तकरीर की, कौम के साथ खताब किया और तकरीर खताब के दौरान उन्होंने खुल के उन्होंने बता दिया कि मैं रूस गया था। हालांकि अगर आपको याद हो तो रूस के दौरे के बारे में इससे पहले कुछ खतरा पैदा हो गया था इसके दौरा खत्म होने का पाइपलाइन के बारे में, तो मैंने बकायदा तौर पर 3 प्रोग्राम भी किए थे और 3 प्रोग्राम के साथ मैंने कॉलम लिखे थे, कोई 5 के करीब मेरे कॉलम आर्टिकल आए थे। उसके बाद मुझे बड़ा हौसलादार जवाब भी मिला हुकूमत की तरफ से, ऐसे नहीं है हम कर रहे हैं और शायद हम दोबारा से एक नए तरीके से तय कर रहे हैं। अल्हम्दुलिल्लाह वो तय हुआ और मैं इस दौरे को बड़ा पाकिस्तान के लिए बड़ा मुफीद समझता हूँ। उसकी वजह यह कि पहली दफा पाकिस्तान ने अपने अंडे जो है सारे एक टोकरी में नहीं रखे, आज तक हम एक ही ग्रुप में रहे, एक जो आप देखिए सीटों में गए 55 में सेंटों में चले गए, उसके बाद हमारा क्या हाल हुआ 65 के अंदर हमारा साथ क्या शुरू किया गया, हिंदुस्तान को यानी हमें असला देना बंद कर दिया गया, हिंदुस्तान की बात कर दी गई, 71 के साथ हमारे साथ क्या हाल हुआ, आज तक वो बेड़ा नहीं पहुंचा, ईस्ट पाकिस्तान में हाथ से गवा दिया। तीसरी बात ये देखिए कि हमने 9/11 के बाद हमने क्या किया, कितनी कुर्बानियां दी हमने, $170 बिलियन का नुकसान हमने उठाया इस गरीब मुल्क में, हमारी इकॉनमी बर्बाद हो गई, 80,000 से ज्यादा शहदा लाशें हमने उठाए, घरों के घर खानदान के खानदान तबाह कर दिए गए, लेकिन इसके बावजूद जिसके लिए किया उसी ने 462 डिग्री ड्रोन हमले यहां पर कर दिए, आप दया करें। इसलिए इमरान खान ने अपनी तकरीर में वाजे तौर पर कैटेगोरिकली कल अपनी तकरीर में कहा था कि हमारी बदनसीबी यह है कि हमने जिस पार्टी का साथ दिया उसी पार्टी ने हमें रगेदा भी और मारा भी, हम पे हमले भी किए। इससे साफ पता चलता था कि इमरान खान जो है एक दूसरे कैंप के साथ काम करना चाह रहे हैं, और जो अच्छी बात है क्योंकि रूस जो है हमारे पड़ोस में है, ऐसी बात नहीं है कि यूक्रेन के मामले के सिलसिले में हमें खत्म कर देना चाहिए था, मतलब क्यों करते हैं अगर यूक्रेन के मामले में इस वक्त मौके पर अगर इमरान खान अपना दौरा मंसूख कर देते तो वो पुतिन के लिए बहुत बड़ी इंसल्ट होती और बहुत बड़ी इंसल्ट होती। और उसके बाद देखिए उसके इनके जाने के बाद पुतिन ने जो तकरीर की जो आया जो इंटरनेशनल मीडिया पे भी आ रहा है, उसने कहा कि मैं इस बहादुर इमरान को बहादुर कहा, इसको बहादुर रहनुमा को मैं सलाम पेश करता हूं। उसने कहा कि ये इसको बड़ा प्रेशर था कि रूस में ना आए, लेकिन मेरे पास आए और मैं अब ये यूक्रेन की बात खत्म करके मैं पाकिस्तान खुद जाऊंगा, वहां जाके मैं जो पाइपलाइन है 1100 किलोमीटर लंबी जो पाइपलाइन है उसका मैं खुद इस्तेमाल करूंगा और खुद जाकर उसे इन्वेस्टमेंट करूंगा। देखिए इसके बावजूद हमने अमरीकी कैंप में रहते हुए बटबीर का अड्डा पिशावर का हमने जो है उसे इस्तेमाल किया इस रूस के खिलाफ, और अमेरिकन यूट्यूब उन्होंने गिरा भी लिया रूस ने, मतलब इसके बावजूद रूस ने क्या किया, हालांकि रूस ने उस वक्त धमकी दी थी खुर्शीद ने, उसने कहा था कि हम 1 घंटे के अंदर सारा जो पूरा पिशावर है उसको उड़ा के रख देंगे और सफाहस्ते से मिटा के रख देंगे। पाकिस्तान ने वो धमकी भी बर्दाश्त की, लेकिन इसके बावजूद पाकिस्तान को पहली स्टील मिल जो थी वो रूस ही की वजह से मिली, रूस ने आगे लगाई, रूस ने इन्वेस्टमेंट भी की, और हमने क्या किया जब रूस को गलत किया उसके बाद हमने उसका बेड़ा गर्क कर दिया। आपको याद होगा कि आप ही के इस प्रोग्राम के अंदर उस स्टील मिल के जो हम चेयरमैन को भी जनरल कुयूं को भी लाए थे, उसने भी आपको पूरी तफसील बता दी थी वो तो किस तरह नफे में जा रही थी और किस तरह उसका बेड़ा गर्क कर गया। बहरहाल वो उसमें उस टॉपिक में नहीं जाना चाहता, मैं आपको ये बताना चाहता हूँ कि तहरीक-ए-इत्मीनान जो है ये गेम का हिस्सा है, لیکن میں آپ کو یہ بات بتا دوں قوم سمجھ گئی ہے. آپ دیکھیے آپ کے پروگرام میں بیشتر جو ان کی پالیسی عمران خان کی, میں ان کا بہت بڑا ناقد رہا ہوں. آئندہ بھی کو کرے گا چاہے وہ عمران خان پارٹی ہو یا نواز شریف گروپ ہو, ہم اس کی تنقید ضرور کریں گے. کیوں ہم اپنے ملک کے بارے میں جب سوچتے ہیں اس کے جو بہتر ہوتا ہے اس کے بارے میں بات کرتے ہیں. لیکن یہ ایک ایسی گیم ہے جس گیم کے اندر عمران خان نے اپنا قدم رکھا ہوا ہے, اس گیم کے سارے رولز جو ہیں وہ سب نے فالو کرنے ہیں. اور عدم اعتماد کی جو تحریک ہے یہ بھی اس رولز کا ایک حصہ, اس گیم کا حصہ ہے. لیکن میں نہیں سمجھتا کہ عدم اعتماد جو ہے کامیاب ہوگی, کیونکہ آج عمران خان نے جب چودھری برادران سے ملاقات کی ہے تو چودھری برادران کا جو بڑا ایک دبنگ بیان آیا ہے اس نے جو ہے اس رہی صحیح کثر جو ہے اس میں سے نکال دی ہے. لیکن عمران خان جو ہے اپنی تو ابھی بھی کوشش کر رہے ہیں, اور یہ کہنا پڑے گا کہ وہ جو لوگوں کو گھبرانے کا مشورہ دیتے کہ گھبرانا نہیں ہے, آج مجھے وہ گھبرائے ہوئے نظر آئے.
عمران خان آج آپ کو گھبرائے ہوئے نظر آئے؟
جی
صحیح یقیناً. اور تاریخ بڑی ظالم ہے اور وقت کا دھارا بھی, مگر لوگوں کو خود محسوس کرنا ہوگا جس کو جب ہو. مجھے 17 اگست کا دن یاد آتا ہے جو ضیاء الحق تھے, انہوں نے ہم ماڈل ٹاؤن میں تھے, ماڈل ٹاؤن سے آگے جاتے ہوئے ایک پل تھا اس کا افتتاح 17 اگست کو انہوں نے کیا تھا, اور پھر اس کے بعد اگلے دن خبر آتی ہے کہ ان کا جہاز کریش ہوا ہے جس میں پاکستان کے جنرل بھی تھے, امریکہ کے بھی ایک سینئر آفیشل ڈپلومیٹک آفیسر موجود تھے, اور ان کا جہاز ہی اڑ گیا تھا. اور بھی میں نے آپ کے ساتھ شیئر کیا جس جس نے بھی سسٹم کے اگینسٹ بات کی اس کا کیا صورتحال رہی. ابھی بلکہ میرے پاس جب نیوز پہنچی ہے تو نیوز سی این این اس کو کور کر رہا ہے. آپ کو پتا ہے کہ سی این این کے کورسپونڈنٹ پورے یوکرین میں ہر جگہ پہ موجود ہیں, لمحہ لمحہ کی خبر ان کی آنکھ سے آپ دیکھ رہے ہیں. ابھی انہوں نے بلکہ جو چیز کور کی ہے انہوں نے یہ کیا ہے کہ رشیا میں اپوزیشن جو ہے وہ بڑی اسٹرانگ اس وقت چل رہی ہے پیوٹن کے اگینسٹ, مگر اس کو کوئی کور نہیں دیا جا رہا. حالانکہ رشین ٹیلی ویژن کو تمام جگہوں سے بلاک کر دیا گیا ہے, یوٹیوب کے اوپر ان کی ویڈیوز کو بلاک کیا گیا ہے, اس کا ریوینیو نہیں دیا جائے گا, اینڈ یو نو ہاؤ مینی سینکشنز آر گوئنگ آن. اور اگر وہاں کے مخیر حضرات کے اوپر پابندیاں لگ رہی ہیں, اٹ از اونلی تاکہ وہ تمام مخیر لوگ پیوٹن گورنمنٹ جو ہے اس کے اگینسٹ الائن ہو کے اس کو ٹاپل کرنے کی کوشش کریں. یہ معاملہ 2014 میں سٹارٹ ہوا تھا جب یاکونوویچ جو کہ روس نواز صدر تھے یوکرین کے, ان کو ہٹانے کے بعد ولادیمیر زیلنسکی کو لے کے آئے تھے جو کہ ویسٹ کے بندے تھے اور یورپین یونین کے تھے. یاکونوویچ جو تھے وہ نیٹو کے انتہائی خلاف تھے, مگر اور یورپین یونین کے ساتھ شامل نہیں ہونا چاہتے تھے, ویئر ایز جو زیلنسکی ہے رشیا. آج یوکرین جو ہے کیوں امپورٹنٹ ہے, آج سمیع اللہ ملک صاحب نے اپنی گفتگو ہارڈ ٹاک ود سمیع اللہ اس میں بڑے خوبصورت طریقے سے کور کیا ہے کہ کتنے ذخائر یہاں موجود ہیں, کتنی امپورٹنٹ یہ جگہ ہے, اور رشیا کے لیے کیا معنی رکھتا ہے. رشیا کے جو پرائم منسٹر پریزیڈنٹ ولادیمیر پوٹن ہیں, انہوں نے جو اپنی فرسٹ سپیچ تھی بیفور ون ڈے بیفور پرائر ٹو دی اٹیک, اس میں انہوں نے سٹالن کا بھی ذکر کیا تھا, اور انہوں نے کہا تھا کس طرح سے یہاں پر نیوکلیئر پاور پلانٹس بنائے گئے, اس جگہ کو اور زمین دی گئی, کیونکہ دس واز اے اسٹیٹ آف جو متحدہ یو ایس ایس آر تھا اس کی ایک اسٹیٹ تھی, تو کسی بھی اور علاقے کو اس پہ کوئی ریزرویشنز نہیں تھی. تو دیز آر دا تھنگس کہ بھائی اپنا بندہ بھی آپ نے لگا لیا اور اب آپ میری دروازے کے اوپر فوجیں بھی کھڑی کر لیں گے. پاکستان کی کیا صورتحال ہوتی ہے یہ اگلے آتے دنوں میں آپ کو اور مجھے نظر آ جائے گی, مگر جو بھی صورتحال ہے دکھ دہی. پولیٹیشنز آپ دیکھیے گا دال جوتیوں میں ہی بٹنی ہے. مجھے سر آپ یہ بتائیے گا کہ کہا جا رہا ہے آج کی, آپ نے کہا کہ عمران خان بھی تھوڑے پریشان نظر آتے ہیں, پرسوں تک ایک ہی کہا جا رہا تھا مہنگائی بہت ہے, مہنگائی بہت ہے, مہنگائی بہت ہے. کل پرائم منسٹر آف پاکستان نے اناؤنس کیا تیل کی قیمت کم ہو جائے گی, حالانکہ پاکستان میں تیل کے کنویں تو کوئی اتنے ہیں کوئی نہیں, اور کیسے کم ہو جائے گی, انٹرنیشنل مارکیٹ میں تیل کی قیمت بڑھ رہی ہے. اچھا جی, وہاں پہ ساری کی ساری اپوزیشن متحد ہو گئی, اور آج جناب خاقان عباسی صاحب نے بھی پیغام دیا ہے کہ بھائی ये प्राइम मिनिस्टर ने तो कीमत कम करने का कहा है, मगर होगा इसका रिवर्स, कीमत ज्यादा होगी। कल तक जितनी ऑपोजिशन थी वो मुंह में उंगलियां दाब के ये कह रही थी कीमत कम होगी, कैसे कम होगी, कैसे कम होगी, इसने क्या किया क्या। तो क्या स्टैंडर्ड्स हैं हमारे मुल्क में? जितना आपका मीडिया भी है वो ये जो पैसे वाले लोग हैं वो उनके लिए लॉबिंग करते हैं, वो उनके लिए काम करते हैं, मगर गरीब अवाम को तो एकदम से बेवकूफ अनपढ़ जाहिल अवाम जिसको पैसे के नाम पे वोट लिया जाता है, उनको तो शख्सियात और रिलीजन को इतना मजाक बनाया गया है। सिंस मैंने अपनी होश में जितना देखा, जब से जियाउल हक आए थे हर चार दिन के बाद वो मजहब की एक नई डुगडुगी बजा दिया करते थे, से आज तक मैं यही कुछ देखती चली आ रही हूँ। क्या फरमाएंगे?
बात यह है बहन के फिर आप बात बहुत लंबी हो जाएगी, आपने जनरल जियाउल साहब को भी इस दरमियान में घसीट लिया, लेकिन मैं इमरान खान साहब के पेट्रोल की कमी, पेट्रोल की कीमत में कमी और बिजली के यूनिट में 5 रुपए की कमी के बारे में आपसे मर्ज कर दूं कि देखिए ये एक रूल्स के खिलाफ बात हुई है और उन्होंने ये इस तरह किया, उसने कहा कि इनकेस अगर मैं मेरे खिलाफ अकरारदाद पास हो जाती है, आत्म एतमाद आ जाता है, तो फिर जब ये मैं देखूंगा कि ये किस तरह फिर इसको
रखेंगे। उन्होंने अपनी स्ट्रेटेजी इस्तेमाल की, कीमत कट कर दी कि मेरे खिलाफ तो अदम एतमाद हो जानी, आ जाओ कर लो जिधर तुम अंब चूपड़े ने चूप लो।
अब दूसरी बात यह है कि अब आप ये देखें कि जिनके कहने पर कीमत बढ़ाई गई थी वो तो खामोश नहीं होगी। IMF आपका क्या ख्याल है, IMF खामोश होगा? IMF के साथ वादा करके आए थे ना, उनके तो पांव पकड़ के आए थे, वो तो आपको किस्त दे नहीं रहे थे, आपको अभी आधी किस्त मिली है, पूरी किस्त मिली भी नहीं, अभी मामला तो ये भी चल रहा है ना साथ साथ। अब ये भी एक देखिए ना कि ये भी एक बहुत बड़ा एक जुआ खेला गया ना हमारे साथ, ये होना नहीं चाहिए था जो हो गया हमारे रमत भाई, एक तो ये बात है। दूसरी बात ये है कि अगर कल कला उन्होंने ये भी रखा कि आज 10 रुपए कम करने का ऐलान कर दिया और कल जब पेट्रोल कीमत और बढ़ेगी, उनका देखो मैंने तो 2-4 दिन जो मेरे बस में था, जो कौमी खजाना था, मैंने सब्सिडाइज किया, हाकिम में बढ़ गई है, हाकिमत दोबारा फिर ऐसी होगी। आप बताइए इमरान खान साहब जो इस बात के बादशाह हैं और यूटर्न लेने में उधरा भी एक मिनट भी देरी
लगाते, रवायती जर्नलिस्ट बन गए। मगर सर आज यूनाइटेड अरब अमीरात के बारे में आप क्या कहते हैं? क्या कमाल का अमीर मुल्क है, मगर क्या यूनाइटेड अरब UAE की सबकी स्पेशलिटी क्या है? चार मुल्क हैं जिसमें रशिया ने वीटो किया, चाइना ने रशिया का साथ दिया, इंडिया खामोश रहा है, यूनाइटेड अरब अमारात ने भी अगेंस्ट रशिया वोट नहीं डाला। आज की खबर है वो कहते हैं कि दुनिया भर में मालियाती जराइम पर नजर रखने वाले इदारा इस हफ्ता फैसला करेगा कि यूनाइटेड अरब अमारात को ग्रे लिस्ट में आने से बचने के लिए पेशरफ्त हुई कि नहीं, यानी उनके भी हाथ पे चपेट पड़ने लगी है। हालांकि यूनाइटेड अरब अमारात के पास पैसे की कोई कमी तो नहीं है, दुनिया के बेहतरीन मॉन्यूमेंट्स तैयार करने में वो माहिर हैं।
देखिए रोना रोने की जरूरत नहीं है मेरी बहन, जरूरत है कि इस मामले को रोका कैसे जाए।
सर ना आपके पास तेल है, ना आपके पास गैस है, ना आपके पास पैसा है, और एक बात याद रखिएगा, डिस्ट्रक्शन एक दिन में नहीं होती, ओवर द पीरियड ऑफ टाइम होती है। तो क्या मैं मानती हूं कि इस मुल्क में सारे एक ही तालाब में नंगे हैं, सारे के सारे, चाहे वो आपके लीडर्स हो, अगला लीडर जो आ जाएगा, पहली दफा कौन गया था फाइनेंशियल एक्शन टास्क फोर्स पर, फर्स्ट टाइम कौन गया था? क्योंकि इमरान खान गए थे द फर्स्ट टाइम, इससे पहले कितनी बार जा चुके हैं।
देखिए मैं अगर आप मेरी अगर राय पूछनी है तो मेरे हिसाब से तो मैं तो अब तक किसी हुकूमत से भी सेटिस्फाई नहीं हुआ, सब ने आकर लूटा है इस मुल्क को, बेदरेग लूटा है, बेतहाशा लूटा है मतदाता, और यही वजह है कि हमारे पिछले जितने भी रहनुमा थे सियासी रहनुमा वो कंप्रोमाइज होते रहे। अब इसमें सिर्फ अब जो देखा कि सिर्फ सियासी रहनुमाओं ने हाथ नहीं लगे इस कौम की माया में, हमारे दूसरे जो मुक्तदा हल्के थे एस्टेब्लिश के जो लोग थे उन्होंने बहुत से अपने बंगले मोहल्लात बनाए, बाहर बड़ी बड़ी जायदादें बना ली हमारे इस मुल्क को। अब मुझे बताइए इस मुल्क को देने वाला कौन, कोई एक नाम ले सकते जिसने इस मुल्क को कुछ दिया हो? मास्टर है कायदे आजम के, उनकी टीम में कुछ अफराद के, उसके बाद तो कोई ऐसा आदमी बताएं जिसने इस मुल्क को कुछ दिया हो, वो इसको लूटर आए हमारे पास, डाकू लुटेरे हमारे पास आए, इस मुल्क को लूट लूट के चलते बने, इन्हीं मुल्कों के अंदर जाकर उन्होंने जाकर पैसे जमा कराए। अब आइए रूस के उन सरमायाकारों के बारे में जिनके ऊपर बरतानिया में पाबंदी लग गई है। अब मुझे ये बताइए कि जब 1.5 साल से برطانیہ اور روس کے تعلقات خراب ہیں, تعلقات ختم ہیں بالکل, کوئی سمیسٹر نہیں ہے وہاں پہ دونوں درمیان. پھر یورپی ممالک کے بھی روس کے ساتھ تعلقات خراب ہیں, برطانیہ کی وجہ سے یہ سارا معاملہ سب نے ایکشن لیا تھا. یہ روس کے جو سرمایہ کار ہیں پیسے والے, یہ کیا کرتے رہے ہیں؟ مطلب انہوں نے کیوں نہیں اپنا, آپ کیا سمجھتے ہیں کہ سرمایہ کاروں نے مطلب اپنے کو پیسے ادھر ادھر نہیں کیے ہوں گے یا ان کی مرضی شامل نہیں ہوگی؟ یہ جو ہوتے ہیں جو پیسے لوٹنے والے, جو روس کے بڑے بڑے سرمایہ کار ہیں, جو چار بڑے جو
ظاہر ہے انہوں نے بھی اپنا پیسہ سیف ہیونز میں رکھا ہوا,
کچھ نہ کچھ تو گارنٹیز ہیں ان کے پاس نا یہاں پہ. اب آپ دیکھیے کہ دو جو بڑے روسی سرمایہ کار ہیں ان میں ایک جو ہے نا یہاں پہ ان اسٹینڈرڈ آف بہت بڑا اخبار ہے, اس کا مالک بھی ہے اور وہ ہاؤس آف لارڈز کا ممبر بھی ہے. دوسرا جو روسی سرمایہ کار ہے چیلسی فٹ بال گراؤنڈ, اس کا کلب اس کا اپنا ہے, جو کہ بتانے کا سب سے قیمتی کلب ہے وہ اس کا اپنا ہے. یعنی تیسرا جو ہے اس کے پاس بے تحاشا یہاں بتانے کے اندر چیزیں موجود ہیں. آپ کیا سمجھتے ہیں کہ یہ لوگ جو ہے اتنی آسانی سے ان کو اپنی جائیداد اپنی پراپرٹی یا جائیداد یا پیسے فریز کرنے دیں گے؟ نہیں, ایسا نہیں ہوگا. یہ پریشر ٹیکٹکس ہے اس میں. اگر یہ کر رہے ہیں تو ذرا اچھی بات ہے, یہ دنیا کو دکھانے کے لیے, یہ ہے ہاتھی کے دانت کھانے کے اور دکھانے کے, اور یہاں پہ یہ کام چل رہا ہے.
بہت شکریہ.
دراصل یہ چاہتے ہیں کہ روس کو کس طریقے سے جو ہے انڈرمائن کر لیا جائے, وہ انڈرمائن ہونے کو تیار نہیں ہے. اب آپ یہ دیکھیں, آپ نے کہا خاموشی اختیار کرنے کی, اب چائنا نے خاموشی, اب یہ جتنا اس معاملے میں جتنا یہ لوگ سختی کریں گے اتنا یہ خود کمزور ہو جائیں گے, لوگ اسے ٹوٹ جائیں گے. آپ دیکھیے میں نے جیسے آپ نے کہا انہوں نے جو کمزور برڈس تھے ان کو انہوں نے شکار کر لیا, انہوں نے لیبیا کا قذافی کو مار ڈالا, اس نے بھی بلیک گولڈ کی بات کی تھی, اس نے کہا تھا کہ ہم ڈالر قبول نہیں کریں گے, ڈالر وصول نہیں کریں گے.
بھٹو صاحب نے سٹارٹ کیا تھا, شاہ فیصل تھے, ایدی امین تھے,
آپ شاہ فیصل کو کتنی بڑی سزا دی گئی, تیل کی بندش کی, اس کے بعد او آئی سی بنانے کی. اور فیصل نے جو آئیڈیا او آئی سی کا بنایا تھا اور اس کے ساتھ بھٹو بھی شامل تھے, وہ او آئی سی کا کچھ اور کام تھا, اس کے کچھ آزاد کچھ اور تھے, لیکن اس او آئی سی کو او آئی سی کر دیا.
خیر آج میں دیکھ رہی تھی کہ رشیا کو جب انہوں نے بلاک کیا سوئفٹ بینکس کا لحاظ سے بھی, تو آج میں دیکھ رہی تھی بٹ کوائن کی بھی قیمت بڑھ گئی ہے, اینڈ دیر آر ادر ویز جس میں وہ اپنا پیسے کی ترسیل کریں گے. باقاعدہ پوری میرے پاس انفارمیشن تھی, میرا دل کیا کہ میں شیئر بھی کرتی چلوں. ڈیفینیٹلی یہ ممالک کوئی اور طریقہ کار اختیار کریں گے ضرور اپنے پیسے اپنی خرید و فروخت کے لیے, ہو سکتا ہے گولڈ کو بیس بنا کے کرنے جیسے آپ نے صبح کے پروگرام میں بتایا تھا.
جی میں آپ سے ایک اور بات عرض کر دوں, اس بات کو میں آپ کے سامنے ایک اور سوال رکھنا چاہتا ہوں. اتنے دنوں سے جنگ لگی ہوئی ہے, اتنی پابندیاں لگ گئی ہیں, مجھے یہ بتائیے کہ یورپ نے ابھی تک روس سے گیس لینی بند کیوں نہیں کی؟
کینیڈا نے بند کر دی ہے گیس لینی,
بڑا کوشچن ہے. مطلب
کینیڈا نے گیس لینی بند کر دی ہے کیونکہ کینیڈا گیس لیتا نہیں تھا.
اچھا ٹھیک ہے, یہ اچھا ہوا آپ نے بتا دیا. لیکن آپ مجھے بتائیے کہ یورپ جو ہے اس وقت جو ہے 25,000 کیوبک میٹر جو گیس وہ لے رہا ہے روس سے, اس نے ایک کیوبک میٹر بھی بند کی نہیں, بند کی کیوں, بند نہیں کی بھی کیا وجہ ہے؟
مگر اس کو پیسہ کیسے دیں گے, کیونکہ اب تو وہ سوئفٹ جو منی
جی دیکھیں نا, وہی میں اسی پہ آپ کو لانا چاہتا تھا. جو انہوں نے کیا بند یہ نہیں کریں گے, جو اس کا مطلب یہ ہے کہ جو سوئفٹ کا قانون انہوں نے کیا ہے وہ غریب ملکوں کے لیے رکھا ہے, اس کے اپنے ساتھ تو نہیں کریں گے, اپنے ساتھ تو نہیں کیسے کر سکتے. مطلب پھر دوسری بات یہ ہے کہ چائنا کا ٹریڈ 39% امریکہ کے ساتھ ہے, امریکہ کی جو پھر امریکہ, آپ مجھے یہ بتائیے کہ اس وقت سوئٹ نہیں کریں گے تو پھر کیا کریں گے آپ؟ امریکہ جو ہے اپنا ڈالر کو ختم کرنا چاہتا ہے کیا؟ اس کا جو اسٹاک ایکسچینج ہے اس کو برباد کر لے گا امریکہ؟ نیو یارک کا سب سے بڑا جو اسٹاک ایکسچینج ہے کیا اس کو بند کر دے گا؟ وہ نہیں ہوگا. یہ کہا انہوں نے پابندیاں لگائی ہیں دکھانے کے لیے, کہنے کے لیے, غریب لوگوں کو ڈرانے کے لیے. اور لیکن یہ آپ دیکھیے, آپ اس جنگ سے پہلے جرمنی جو تھا اس نے انکار کر دیا تھا, اس نے کہا کہ میں جو اس جنگ میں حصہ نہیں لوں گا, لیکن اس کو اس قدر
اس کے بارڈر کے اوپر جا کے نیٹو کی فورسز. ابھی سر آج کی خبر ہے, حالانکہ یوکرین ابھی نیٹو کا ممبر نہیں ہے, مگر میری نظر سے یہ نیوز گزر گئی ہے کہ انہوں نے نیٹو کی امداد, شازیہ جی ذرا کوئکلی اگر آپ مجھے کور کر لیں یا مجھے یہاں پہ کر لیں, وہ جی نیٹو کا روس کے خلاف یوکرین کو 70 لڑاکا طیارے دینے کا اعلان, کس ملک سے حملے کریں گے اس کے بارے میں بات ہو رہی ہے. وہ کہتے ہیں یوکرینی نیوی کے پریس سروس کے آفیشیل فیس بک پیج پر بیان میں دعویٰ کیا گیا ہے کہ بلغاریہ, پولینڈ, سلواکیا نے یوکرین کو 70 लड़ाका तैयारे फराहम करने का वादा किया। ये तैयारे पोलैंड में तैनात होंगे और यूक्रेनी पायलट्स वहीं से उड़ान भरकर रूसी फौज पर फिजाई हमले भी करेंगे। यूक्रेनी बहरिया की प्रेस सर्विस का मजीद कहना है कि बल्गारिया 16 मग तैयारे, 29 तैयारे, 14 SU, 25 तैयारे फराहम करेगा। इसके अलावा पोलैंड 28 मग, 29 तैयारे, जबकि स्लोवाकिया 12 मग, 29 तैयारे फराहम करेगा। आज छठा दिन है हमले का और इसका मतलब है अब नेटो के ममालिक कैसे प्रोवाइड कर सकते हैं, वेयर एज यूक्रेन इज नॉट नेटो कंट्री येट।
देखो बात यही तो बात है, आपने खुद ही इस सवाल का जवाब ही देना है। एक बात मैं आपसे और अर्ज कर दूं कि जो खबर आप तक पता नहीं पहुंची नहीं पहुंची है कि पहले मरहले में रूस और यूक्रेन के जो मुज़ाकरात हो रहे थे वो नाकाम हो गए हैं, लेकिन दोबारा
ये तो जी सर कल ही हो गया था कि मुज़ाकरात में कोई नतीजा नहीं हासिल हुआ, मगर उन्होंने
लेकिन आज फिर ऐलान हुआ दूसरे नए मुज़ाकरात का, उसके अंदर जो है नई
अंदर भी मुज़ाकरात होते रहेंगे
उसमें किया जाएगा। लेकिन जो बात आपने पोलैंड की बात की है, मैं नहीं समझता कि पोलैंड अपने आप को दोबारा बल्कि तीसरी दफा खुद को तबाह करेगा। यानी ये जो जो पुतिन ने आज याद होगा आज से 10 दिन पहले जो बयान दिया था, उसने कहा कि जिस दुनिया में रूस नहीं है उस दुनिया का क्या फायदा। उसने जबरदस्त एक बात कही, उसने कहा कि जिस सिस्टम में रूस नहीं है उस दुनिया का क्या फायदा। उसका मतलब उसने कहा था कि हम
नहीं रहेंगे तो कोई भी नहीं रहेगा,
कुछ नहीं रहेगा, उसने कह दिया। अच्छा, उसने बकाया तौर पर वो कर भी दिया और उसने अपने जो बहरी जो जिसके नेटो के जो जहाज हैं वो अब आप देखिए कि आज की अभी की थोड़ी देर पहले की खबर है कि नेटो के जो जहाज थे जहां खड़े थे वहां से 15 मील पीछे चले गए, आगे नहीं आए पीछे चले गए। अगर ऐसी बात होती तो जो बाइडेन जो था वो ये ना कहते यूक्रेन के सदर को कि आप जहाज लेके बाहर आ जाए हमारे पास आ जाए या बैठे जंग करेंगे, उसने इनकार कर दिया, मुंह पे मारी उसने कहा कि नहीं मुझे जहाज मुझे उससे बाहर नहीं आना, मुझे अपने मुल्क में बैठ के लड़ना है, तुमने मुझसे जो वादे किए थे वो पूरे करो। अमेरिका ने 90 टन का असला जो भेजा है उसने कहा ये क्या है पीनट्स, 90 टन का असला क्या है, आपने जो मुझे भेजा है मैं बताया। लेकिन एक बात मैं आपसे अर्ज कर दूं, मतलब एक बात में वो अभी नेटो वाले अमेरिका वाले बड़े होशियार निकले हैं कि उन्होंने रशिया का बड़ा अच्छा खासा खर्च करवा दिया है, खुद बाहर है लेकिन रशिया का काफी खर्च करवा दिया यूक्रेन के मामले में। लेकिन ये है कि यूक्रेन
छठा दिन में 30 किलोमीटर अंदर तक नहीं जा सके, मगर जाहिर है रशिया को अपना पॉइंट ऑफ व्यू नहीं देने दिया जा रहा, विच इज निगोशिएट करना चाहिए, कम्युनिकेशन कैन ओनली रिजॉल्व द प्रॉब्लम।
यूएनओ के अंदर जब जो रशिया का जो नुमाइंदा था जब वो बात जवाब देने लगा, यूरोपियन खुद तो उन्होंने तकरीर की और रूस को बड़ा उसका बहुत उसको काफी जो जली कटी सुनाई भी और दुनिया को ये बताया कि रूस बड़ी जारहियत कर रहा है, लेकिन जब रूसी नुमाइंदे की बारी थी जवाब देने की तो सब उठ के चले गए।
चले सर मैं क्विकली, यू हैव ओनली मिनट एंड अ हाफ टू आंसर दिस क्वेश्चन, बर्तानिया ब्रेग्जिट के जरिए यूरोपियन यूनियन से बाहर निकल गया।
जी बिल्कुल,
अगर इतनी बड़ी बात थी तो क्यों निकला। तो यूक्रेन ने आज जनाब व्लादिमीर ज़ेलेंस्की ने जब अपना यूनाइटेड नेशंस में खिताब किया तो उन्होंने कहा कि इस सिनेरियो में सिचुएशन में इमीडिएट कंडीशंस के ऊपर फौरी तौर पे यूक्रेन को यूरोपियन यूनियन में शामिल करना चाहिए। व्हाट इज इन इट दैट इंग्लैंड जो है उसने उसको निकल गया था और व्हाट इज इन इट, वट विल यूक्रेन गेटिंग इन टू द यूरोपियन यूनियन, हालांकि यूरोपियन यूनियन तो पहले ही इसको बहुत सपोर्ट कर रही है।
देखिए माइट इज राइट वाली बात है, सबसे बड़ी बात यह है क्योंकि रशिया के साथ इनका झगड़ा फंडा आज से 1.5 साल का पहले पड़ा हुआ है, ये वही कर रहे हैं जब शेर ने एक मेमने को खाने की कोशिश की थी, मैं खा लू, उसने कहा भाई पानी को गंदा पानी तुम क्यों, मैं पानी पी रहा हूं तुम पानी गंदा क्यों कर रहे हो, उसने कहा हजूर पानी तो आपकी तरफ से आ रहा है, उसने कहा अच्छा तुम्हारी माँ ने पिछले साल मुझे गाली दी थी, उसने कहा नहीं तुमने मुझे पिछले साल गाली दी थी, उसने कहा जनाब मेरी तो उम्र 6 महीने है। यह है सारा सिलसिला इस सियासत का, इस दुनिया की ये गंदी सियासत का ये मामला है, जहां माइट इज राइट वाला मामला चलता है वहां पे ना असूल देखे जाते हैं ना ब्रेग्जिट देखा जाता है ना और चीज देखी जाती है, वहां तो ये देखा जाता है कि हमने इस दुनिया में वन और वर्ल्ड ऑर्डर का जो हमने हिस्सा बने हुए हैं उस किस तरह हमने जो है 5 बिलियन लोगों 5.5 बिलियन लोगों को जो शूदर हैं उनके उन पर कैसे हमने हुकूमत करनी है। हम जो 30-35 करोड़ आदमी है, हमने 30-35 करोड़ आदमियों ने जो है 6.5 बिलियन लोगों पर कैसे हुकूमत करनी, उनके जहायर को हमने कैसे खाना है, अफ्रीका को खा लिया, इराक को खा लिया, लीबिया को खा लिया, اب باقی جو رہی صحیح کثر جو اب یہ دو ملک اٹھے ہیں سامنے مقابلے کے لیے چین اور روس, ان کو ہم کیسے ختم کریں تاکہ ہماری جو اجارہ داری مناپلی ہے وہ قائم رہ سکے.
سر بہت شکریہ, اللہ کرے پاکستان آرمی کے بھی کچھ دماغ میں آئے کہ خدا دا واسطہ ہے, مطلب ملک کو بچاؤ والی بات کرو, یہ سیاست دانوں نے تو ویسے ہی بھیج کے کھا جانا ہے. تھینک یو ویری مچ.
آپ نے مہندی والے ہاتھ جوڑ دیے, میرا خیال ہے سننے کے انہوں نے.
سر عمر کے ساتھ نا بندے کا دماغ سٹھیا جاتا ہے, بس پتہ نہیں عمر کے مطابق دل کیا کہ عارفہ ہوں مہندی لالا ہے کیونکہ جاندا وقت آ گیا. بہت شکریہ سر آپ کا جناب سمیع اللہ ملک صاحب. آپ کا
آپ نے شروع میں بات کی تھی کبابوں کی, تو میں نے کہا آخر میں بات میں آپ نے چھوڑ جاؤں.
تھینک یو ویری مچ سر. جناب ڈاکٹر سمیع اللہ ملک صاحب, bittertruth.uk آپ کی ویب سائٹ ہے جہاں پہ اپنے کالمز لکھتے ہیں اراؤنڈ دا ورلڈ, ڈفرینٹ پروگرامز اپنی اپیئرنس دیتے ہیں. ہمارے ساتھ تھے ٹاپ آف دا آور, ویلکم بیک. اسٹوڈیو کا نمبر 416-6201778.
یو آر لسننگ ٹو WTOR 770 AM, یگس ٹاؤن ٹورانٹو.